بسم الله الرحمن الرحيم، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه، ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له، ومن يضلله فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله، صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فقد قال النبي صلى الله عليه وسلم: إذا أكل أحدكم فلا يمسح يده حتى يلعقها أو يلعقها. یہ روایت حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما سے منقول ہے، فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا: اذا اکل احدکم، جب تم میں سے کوئی کھانا کھائے، فلا یمسح یدہ حتی یلعقہا او یلعقہا، تو وہ اپنے ہاتھ کو نہ پوچھیں یہاں تک کہ اس کو چاٹ لے یا کسی اور سے جو ہے نہ چٹوا دے. اس حدیث پاک میں آپ صلی اللہ علیہ وسلم نے کھانے کا ایک ادب ذکر فرمایا، اور اس سے متعلق کچھ باتیں گزشتہ عرض کی گئی تھی. وہ ادب یہ ہے کہ کھانا کھانے کے بعد خاص طور پر اس کا اہتمام کرنا چاہیے کہ انگلیوں کا اچھے طریقے پر آدمی چاٹ کر صاف کر لے. اس میں کئی حکمتیں ہیں جو علماء نے بیان فرمائی ہیں. ایک حکمت تو اس کی یہ ہے جو گزشتہ آپ کے سامنے ذکر کی گئی تھی کہ نعمتوں کی قدر جو ہے وہ آدمی کرنا سیکھے. چھوٹی ہی نعمت کیوں نہ ہو، ہمارے اپنے ظاہری اعتبار سے تو وہ نعمت چھوٹی ہوتی ہے، لیکن حقیقتاً وہ نعمت چھوٹی نہیں ہوتی، بہت بڑی نعمت ہوتی ہے. تو تھوڑی سی غذا، تھوڑا سا کھانا جو ہماری انگلیوں میں لگا ہوا ہو، جو ہماری پلیٹ میں لگا ہوا ہو، جو ہمارے برتن میں لگا ہوا ہو، ہے تو چھوٹا سا، لیکن وہ اللہ تبارک و تعالیٰ کی بہت بڑی نعمت ہے حقیقتاً. تو ان چھوٹی چھوٹی نعمتوں کی قدر کرنی چاہیے. خاص طور پر بچے ہیں یہاں پر، تو ان کو اس کی طرف توجہ کرنی چاہیے کہ کھانا کھاتے وقت میں برتن میں دانے رہ جاتے ہیں، کچھ سالن رہ جاتا ہے، انگلیوں میں کچھ سالن رہ جاتا ہے، دسترخوان پر کچھ کھانا گر جاتا ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ دسترخوان پر گر جائے تو اٹھا کر کھا لینا چاہیے، برتن میں لگا ہوا ہو تو اس کو چاٹ لینا چاہیے، انگلیوں میں لگا ہوا ہو تو اس کو چاٹ لینا چاہیے. بعض روایتوں میں یہ ہے، حدیث آپ صلی اللہ غالباً عمدۃ القاری جو اس کی ایک شرح ہے صحیح بخاری کی، اس میں یہ فضیلت بیان کی گئی ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب بندہ برتن کو اچھے طریقے پر چاٹ کر صاف کر لیتا ہے تو اشبعہ اللہ فی الدنیا والآخرہ، تو اللہ تبارک و تعالیٰ دنیا اور آخرت میں اس کو سیراب کرتے ہیں. یعنی یہاں بھی آگے اللہ تبارک و تعالیٰ کی کرم فرمائی کا سلسلہ شروع ہو جائے گا بندے کے ساتھ، اور آخرت میں بھی اللہ تبارک و تعالیٰ سیراب کریں گے اس کو جب ضرورت زیادہ ہوگی آدمی کے لیے. برتن کو صاف کرنے کی یہ فضیلت ہے. اور بعض روایت میں یہ مضمون ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ پیالے کو جب اچھے طریقے پر آدمی چاٹ کر صاف کر لیتا ہے تو وہ پیالہ اللہ تبارک و تعالیٰ سے اس بندے کے حق میں استغفار کر رہا ہوتا ہے. ہم کو معلوم نہیں ہے برتن ہمارے حق میں اللہ سے استغفار کر رہا ہے، برتن کیا استغفار کرے گا، کیسے استغفار کرے گا پتہ نہیں ہے ہم کو، لیکن کرے گا، وہ اللہ کے نبی کا فرمان ہے. کتنی بڑی بات ہے ہمارے لیے. اس میں کیا ہے، یعنی ایک چیز بیان کی جا رہی ہے جو ہمارے اپنے فائدے کی ہے. فائدہ یہ ہے کہ جو چیز آپ کے سامنے موجود ہو مکمل طریقے پر اس کو کھا لو بھائی، چھوڑو مت، اس کو ضائع مت کرو، اس کو ناقدری مت کرو اس کی. اللہ پاک یہ چاہ رہے ہیں بندے سے، یعنی فائدہ بھی ہمارا دونوں اعتبار، یعنی پیٹ بھر کے کھانا کھا لو سیدھا سیدھا، جو بچا ہوا ہے وہ بھی کھا لو. فضیلت تمہارے لیے یہ ہے کہ وہی برتن استغفار کرے گا پھر، اور اس کی دوسری فضیلت یہ حاصل ہوگی کہ اللہ تبارک و تعالیٰ پھر سیرابی کریں گے آگے جا کر. تو ایک تو یہ ہے کہ نعمتوں کی ناقدری نہیں ہوتی، اس سے چھوٹی سی نعمت کیوں نہ ہو ناقدری نہیں ہوگی. تو اس لیے حکم دیا گیا کہ بھئی برتنوں کو، انگلیوں کو اچھے طریقے پر صاف کرنا چاہیے. اللہ پاک مجھے بھی عمل کی توفیق نصیب فرمائے اور آپ حضرات کو بھی. دوسری جو حکمت علماء نے اس کی یہ لکھی ہے وہ یہ ہے کہ اللہ تبارک و تعالیٰ کھانے میں برکت رکھ دیتے ہیں، اور حدیثوں میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ آدمی اچھے طریقے پر برتن کو صاف کر لے، انگلیوں کو صاف کر لے، اس کی وجہ یہ، اور آگے یہ فرمایا کہ لا یدعوها للشیطان، اس کھانے کو شیطان کے لیے نہ چھوڑے. پھر اسی حدیث میں آگے یہ بھی آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کوئی آدمی نہیں جانتا ہے، فإنه لا یدری کہ فی ای الطعام برکہ. فرمایا حدیث پاک کے الفاظ کچھ اس کے قریب قریب ہیں کہ کھانے کے کون سے حصے میں اللہ تبارک و تعالیٰ نے برکت رکھی آدمی نہیں جانتا. تو جو ہم نے کھا لیا ہو سکتا ہے اس میں برکت ہو، جو برتن میں رکھا ہوا ہو سکتا ہے اس میں برکت ہو، जो उंगलियों पर लगा हुआ है हो सकता है उसमें बरकत हो, या जो दस्तरखान पर गिरा हुआ है हो सकता है उसमें बरकत हो, और हम छोड़कर निकल जाते हैं। और उमूमन आप देखें कि आखिर का जो खाना होता है, जो बिल्कुल प्लेट में लगा हुआ होता है, जो मसाले वगैरह जो बच जाते हैं, आदमी खाना रोटी जो भी है साफ़ करने के बाद जो हिस्सा तरी लगी हुई होती है, वो सबसे ज़्यादा हाजिम होती है आदमी के लिए। उंगलियां आदमी चूस कर अपने सालन वगैरह को अगर चूस लेता है तो यह हाजिमा होता है, उसी से आदमी को उसी वक्त डकार आ जाती है। अल्लाह पाक ने एक निज़ाम बनाया हुआ है, आप तजुर्बा करके देख लें इसका। जो मसाले आप अच्छे तरीके पर साफ़ करेंगे अपने बर्तन से, और जो सालन आप अपने उंगलियों से साफ़ करेंगे, वो इंसान के लिए हाजिम होता है, यानी पेट के निज़ाम के लिए, मैदे के निज़ाम के लिए बेहतर है वो। नबी का एक फरमान है, नबी की एक सुन्नत है, और हम जो है उसी, और दुनियावी एतबार से बहुत बड़ा फ़ायदा है हमारे लिए कि जो खाना हम खा रहे हैं वो हज़म हो जाए, चाहते यही हैं। और अल्लाह तबारक व तआला ने उस हिस्से में रख दिया है उसको, और हमारी तवज्जो उस पर नहीं है। तो इसलिए फरमाया कि भाई खाने के किस हिस्से में अल्लाह तबारक व तआला ने बरकत रखी है हमको नहीं मालूम है, तो इसलिए अच्छे तरीके पर साफ़ करना चाहिए। तो ये अब बरकत क्या होती है, ये एक सवाल है कि उसमें बरकत क्या होगी। बरकत का एक वसी मफहूम है, जो इससे पहले भी आप हजरात के सामने जिक्र किया गया था कि खाने में बरकत है, पीने में बरकत है, फलां चीज़ में बरकत हो गई। उलमा ने लिखा है कि भाई बरकत का एक वसी मफहूम है, किसी एक पैराए में उसको जो है ना जिक्र करना ये या समोना ही मुश्किल है। हर एतबार उसके अलग अलग पहलू हैं, उन पहलुओं के एतबार से हर चीज़ की बरकत अलग अलग होती है। आम तौर पर हम बरकत का माना ये समझते हैं कि बरकत का माना कसरत के हैं, कसरत के भी आते हैं बरकत के माना, बरकत के माना और भी आते हैं। बरकत के माना आते हैं कि भाई एक चीज़ है जो इंसान के पास एक पायदार मुस्तकिल तौर पर कई सालों से चल रही, कहते हैं कि भाई लपक ने इसमें बड़ी बरकत दी है, चीज़ तो थी चल रही है, एक साल के लिए हमने ख़रीदा था लेकिन 10 साल से चल रही है, कहते हैं कि बड़ी बाबरकत है भाई हमारे पास, ये ख़राब नहीं हो रही है। तो एक माना ये होते हैं कि पायदारी के साथ कोई चीज़ हमारे लिए चले और हमारे लिए नफ़ा पहुंचाए। एक माना ये होती है कि थोड़ी सी चीज़ हो लेकिन कई चीज़ों के लिए जो है ना वो कई लोगों के लिए काफ़ी हो जाए। आमतौर पर आप सल्लल्लाहु अलैहि वसल्लम से इस तरह के बहुत सारे वाक़यात मिलते हैं हमको कि भाई एक बकरी है 1400 आदमी खाना खा रहे हैं, उसमें गज़वे खंदक के मौके पर हज़रत जाबिर रज़ी अल्लाह तआला अन्हु का जो वाक़िया है, एक बकरी ज़बह करके 1400 आदमियों ने खाना खाया है। यानी हमारे पास कितने बकरे कटते हैं उसके लिए आप हम जानते भी हैं, कई बकरे कट जाते हैं 1400 आदमियों के खाने खाने के लिए, और वहाँ तो खाली खाना है, बकरों की लाइन लगी हुई होती है। बहरहाल लेकिन अब यही बरकत है आप सल्लल्लाहु अलैहि वसल्लम की, पानी थोड़ा सा है कई लोगों के लिए पानी काफ़ी हो रहा है, एक प्याला दूध है पूरी मजलिस के लिए इतना काफ़ी हो रहा है कि हर आदमी पेट भरकर पी रहा है दूध, आप सल्लल्लाहु अलैहि वसल्लम भी। तो एक बरकत यह होती है कि चीज़ तो थोड़ी हो लेकिन बहुत ज़्यादा लोगों के लिए काफ़ी हो जाए, एक माना बरकत का ये भी आता है। एक माना बरकत का ये उलमा ने लिखा है कि बुनियादी तौर पर नफ़ा पहुँचाना किसी भी चीज़ का यह बरकत है, यानी जो चीज़ आदमी इस्तेमाल कर रहा हो तो वो चीज़ उसके लिए नफ़ामंद साबित हो जाए तो ये उसके लिए बरकत होती है। बाज़ उलमा ने लिखा है कि बरकत यह होती है कि आदमी यानी जिस मकसद के लिए जो चीज़ बनाई गई है उससे वो मकसद हासिल हो जाए, तो यह है बरकत का माना। घर हम बनाते हैं रहने के लिए लेकिन घर में जाने के बाद मसाइल परेशानियां शुरू हो गए, टपके शुरू हो गए पानी के, नया घर बनाया हमने पानी का टपका शुरू हो गया, कल के दिन जो है ना वायरिंग ख़राब हो गई, फिर तीसरे दिन आए तो प्लम्बरिंग का मसला निकल गया, फिर चौथे दिन आए तो कोई और काम निकल गया। इंसान तो राहत के लिए कोई चीज़ ख़रीदता है, आसानी के लिए कोई चीज़ लेता है, लेकिन वही चीज़ उसके गले अगर पड़ जाती है तो कहते हैं कि बड़ी बड़ा मनूज़ घर है हमारे लिए तो जी, या बड़ा मनूज़ जो है ना हमारी एक जॉब लगी थी बड़ी मुश्किल से, बड़ी तंग हो गई ज़िंदगी उसकी वजह से। तो मतलब ये है कि आदमी जिस मकसद के लिए जो चीज़ ख़रीदता है, जिस मकसद के लिए जो चीज़ लेता है, तो वो चीज़ उसके लिए जो है राहत रसा हो, और जिस मकसद के लिए वो चीज़ बनाई गई है वो मकसद उसको हासिल हो जाए, तो बरकत का एक माना ये भी आता है। तो खुलासा ये है कि बहुत से बरकत के माना बहुत सारे आते हैं, तो एक बरकत का एक बाज़ाबता जो है ना यानी एक लंबा चौड़ा जो है तफसीली मजमून हो सकता है उसमें। तो ख़ुलासा उसका यह है, खाने में बरकत का मतलब यह है कि एक तो यह है कि आदमी को ग़िज़ा हासिल हो, जो ग़िज़ा आदमी खा रहा है वो ग़िज़ा उसके ज़रिए ग़िज़ाइत आदमी को मिले, खाने के ज़रिए इंसान के जिस्म को तक़वियत मिले, खाने के ज़रिए इंसान को सेहत मिले। ये नहीं कि भाई आदमी जो खाना खा लिया, खाना खाने के बाद जो है ना फ्लू हो गया, खाना खाने के बाद जो है ना पॉइजन हो गया, फूड पॉइजन हो गया, ये हो गया वो हो गया, तो वही खाना जो इंसान के पेट में गया था इंसान को राहत पहुंचाए, इंसान को सेहत मिले, इंसान को सुकून मिले, लेकिन उसी की वजह से तकलीफ उसके लिए हो गई। तो मसला ये है कि खाने से ग़िज़ाइत मिले, खाने से इंसान को सेहत मिले, खाने से तक़वियत मिले, खाना खाने के बाद ऐसी क़ुव्वत इंसान को हासिल हो जाए कि वो अल्लाह तबारक व तआला की इबादत कर सके, बरकत का माना यह है। अगर वही खाना उसके गले पड़ रहा है तो कहते हैं कि बरकत नहीं है इसके अंदर। तो बहरहाल अल्लाह तबारक व तआला यानी ये जो खाने होते हैं, खुलासा ये है कि ये जो आदमी जो खाना खाता है अल्लाह तबारक व तआला बरकत रखते हैं उसके अंदर, फ़ायदा उसका बड़ा होता है कि इंसान के जिस्म को वो लगता है फिर वो। और फिर उसके जरिए आदमी को जो कुव्वत मिलती है, जो ताकत मिलती है, उसके 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 जरिए फिर जो है ना आदमी अल्लाह की इताअत के लिए खड़ा हो सकता है, फिर अल्लाह की इबादत के लिए खड़ा हो सकता है। तो जिस्म को ग़िज़ा मिल रही है, ये भी इंसान के लिए बरकत है और फ़ायदा मंद पहलू है। और इंसान की रूह को ग़िज़ा मिल रही है और इंसान की रूह को ताज़गी मिल रही है, उसकी वजह से ये भी बरकत है। तो इसलिए खाना थोड़ा सा क्यों ना हो, हमारे उंगलियों पर हो, प्लेटों के अंदर हो, दस्तरखान पर क्यों ना हो, उसका अहतमाम करना चाहिए कि वो ज़ाय ना हो, नाकदरी ना हो। तो ये हिकमतें हैं उंगलियों को चाटने की जो उलमा ने बयान फरमाई हैं। बाद उलमा ने लिखा है कि भाई चाटने से पहले अगर कोई आदमी बर्तन से यानी धो ले या फिर जो है ना किसी कपड़े से पोंछ ले तो कपड़ा ख़राब हो जाएगा, गंदगी होगी, नज़ाफ़त के ख़िलाफ़ है। तो इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने पहले उंगलियों को चूसने का हुक्म दिया। तो ये सारी हिकमतें हो सकती हैं। बाद उलमा ने यह भी लिखा है कि इसके ज़रिए इसमें तवाज़ो का पहलू भी पाया जाता है उंगलियों को चाटने में। बहुत से लोग इसको ये समझते, यहाँ एक चीज़ ये है कि बहुत से लोग उंगलियों के चाटने में ये समझते हैं कि भाई ये जो है ना नफासत के ख़िलाफ़ है, नज़ाकत के ख़िलाफ़ है, ये शायस्तगी के ख़िलाफ़ है, तहजीब के ख़िलाफ़ है। सबके सामने आजकल तो कांटों से खाने का रिवाज हो गया, हाथ से खाना तो आहिस्ता आहिस्ता ख़त्म हो रहा है, कांटों से यानी चमचों से खाने का रिवाज आहिस्ता आहिस्ता पड़ रहा है। तो हाथ से खाना ही मायूब होता जा रहा है दुनिया वालों की नज़र में, फिर ऊपर से हाथ से खाने के बाद आदमी अगर उंगलियाँ चूसने लगे तो ये और ज़्यादा आयब की बात है। तो अल्लामा हमारे काबिरीन उलमा इकराम की नज़र इतनी बारीक होती है, इन पहलुओं पर भी वो तवज्जो दिलाते हैं। शरह इब्ने बत्ताल के अंदर गालिबन उनका उन्होंने ये बात लिखी है, वो फरमाते हैं कि भाई ये इंसान आयब समझता है इसके अंदर कि आदमी अपनी उंगलियों को चाटे या चूसे, आयब की बात नहीं है, सुबह उठ के मुंह नहीं धोता। इल्ज़ामी जवाब ये है कि सुबह उठने के बाद वही आदमी मुंह में उंगली डालकर मुंह धो रहा है, तो जब तो उसको जो है ना नज़ाकत, नफासत, तहजीब, शायस्तगी कुछ भी नज़र नहीं आती। सुबह उठने के बाद ज़बान आदमी साफ़ कर रहा होता है, दांत आदमी रगड़ रहा होता है, नाक आदमी साफ़ कर रहा होता है, तो जाहिर सी बात है कि जब वहाँ पर उसको शायस्तगी नज़र नहीं आती, तहजीब नज़र नहीं आती, वो उसके लिए ज़रूरी है, तो खाने के वक्त में ये शायस्तगी, ये तहजीब जो है ना कहाँ का हिस्सा बन गई। और दूसरी बात यह है कि भैया जो शायस्तगी, जो फैशन होता है, ये फैशन इंसान के लिए, इंसान का अपना बनाया हुआ फैशन है, तो खुद इंसान का बनाया हुआ फैशन है। और फैशन आज आए दिन जो है ना बदलता रहता है, एक दिन एक फैशन हो जाता है, दूसरे दिन दूसरा फैशन हो जाता है। दुनिया वालों की नज़र जो है ना इतनी कमज़ोर होती है, उनके बनाए हुए ज़ाबते, उनकी बनाई हुई तहजीब ऐसी कमज़ोर होती है कि ज़माने के हिसाब से बदलती चली जाती है। आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतें हैं जो 1400 साल से चली आ रही हैं, आज तक एक सुन्नत नहीं बदली हुजूर की। जो उस वक्त सुन्नतें हुजूर ने बयान कर दी थी, वो सुन्नतें चल रही हैं। और आदमी अगर तसल्लुब के साथ, मजबूती के साथ उस पर अमल पैरा हो जाता है, तो अल्लाह तबारक व तआला उसी में इज़्ज़त रखते हैं फिर इंसान के लिए। ये तय कर ले आदमी कि भाई ये नबी की सुन्नत है, इसको मुझे अपनाना है, फिर उसके बाद उस पर चले। ताने देने वाले ताने देंगे, एतराज़ करने वाले एतराज़ कहेंगे, हकीर समझने वाले हकीर समझेंगे, लेकिन एक वक्त आएगा कि उस पर इस्तकामत की वजह से अल्लाह तबारक व ताला ऐसी इज्जत देंगे कि वही लोग झुकने के लिए तैयार हो जाएंगे। फिर ऐसे वाक़ियात पेश आते हैं कि मजाक उड़ाने वाले खुद जो है ना मजाक उड़ जा उनका मजाक उड़ाया जाता है। फिर तो ये उनकी अपनी बनाई हुई एक तहजीब है। ऐसी बहुत सारी मिसालें हमको मिल जाती हैं। एक ज़माना वो था कि खाना खड़े होकर खाना आयब समझा जाता था, एक ज़माना वो भी था, लेकिन आज खड़े होकर खाना डालकर खाना जो है ना दावतों में, तकारीब के अंदर, ये इज्जत समझा जाता है। जो मालदार लोग हैं, जो फैशन परस्त लोग हैं, जो दुनियादार लोग हैं, खाना लिया चलते फिरते खाना खा रहे हैं। एक ज़माने में यही चीज़ तहजीब के ख़िलाफ़ समझी जाती थी। ये कहा जाता था कि भाई बैठ कर भाजपा बैठ कर एक जगह खाना खाओ, ये क्या चलते फिरते आप खाना खा रहे हैं। जिस वक्त खाने की शुरुआत हुई थी ये आयब समझा जाता था, लेकिन अब वही चीज़ इज़्ज़त का बाइस बन गई है आदमी के लिए। अब ये समझा जाता है कि भाई जो बैठकर खाना खा रहे हैं इज़्ज़त के साथ, तवाज़ो के साथ, तो कहते हैं कि भाई ये क्या है, पुराने क़दामत पसंद लोग हैं, इनको तहजीब नहीं मालूम, दुनिया के साथ इनको चलना नहीं आता, मॉडर्न ज़माने के साथ चलने वाले लोग नहीं हैं। खैर खुलासा ये है कि ताने देने वाले तो ताने देते रहेंगे, उनके फ़ैशन जो है ना आज एक फ़ैशन रहा, उनका कल के दिन एक फ़ैशन बदल जाएगा, फिर कल के दिन इसी फ़ैशन पर वो आ जाएंगे। फिर पहले हाल हाल तक जो है कपड़े पहने जाते थे, कपड़े जो है ना टखनों से ऊपर रखने में ऐब समझा जाता था, लेकिन आज हमारे जो हीरोज़ हैं, जो यानी नाचने वाले गाने वाले लोग हैं, उनके पायजमे टखनों से ऊपर हो गए, बड़ी आसानी के साथ सबके पायजमे, सबके पैंट, सबके जीन्स जो है ना ऊपर नज़र आ रहे हैं। अब उसमें कोई आयब नहीं है, बल्कि मजाक उड़ाने वाले मजाक उड़ाते हैं। दीनी हैरत की बात यह होती है कि दीनी हलकों में भी ऐसे लोग हैं जो पायजामा टखनों से ऊपर रखने वालों का जो है ना मजाक उड़ाते हैं। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, इसका इस्तेहज़ा कुफ्र है। हुजूर की सुन्नतों का इस्तेहज़ा नहीं किया जा सकता, उसका मजाक नहीं उड़ाया जा सकता। तो खुलासा यह है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने ये जो हुक्म दिया है कि उंगलियां आदमी चाट ले, तो ये शायस्तगी के ख़िलाफ़ नहीं है, ये तहजीब के ख़िलाफ़ नहीं है। इंसान का खुद अपना ज़ाती फ़ायदा इसके अंदर है, इंसान की सेहत के एतबार से ये चीज़ फ़ायदा मंद है। और फिर उसके लिए दुनिया और आखिरत के लिए, खुद हदीस पाक में आप सल्लम ने फरमाया कि बड़े फ़ायदा यह है कि अल्लाह तबारक व ताला सहरा भी उसको अता फरमाते हैं। फ़ायदा उसका यह है कि बर्तन उसके लिए इस्तगफार कर रहा होता है। تو اس ان حکمتوں کے پیش نظر آپ صلی اللہ علیہ وسلم کا یہ فرمان ہے، اور پتہ نہیں اور کتنی حکمتیں اللہ تبارک و تعالیٰ جانتے ہیں، اور آپ صلی اللہ علیہ وسلم اللہ پاک نے وحی کے ذریعے بتلائی تھیں۔ اب سوال یہ ہے کہ چاٹنے کا حکم شرعی اعتبار سے کیا ہے، واجب ہے، مستحب ہے؟ تو علماء نے لکھا ہے کہ ایک مستحب حکم ہے، اگر کوئی آدمی چاٹ لے گا تو اچھا ہے، نہیں چاٹے گا تو کوئی اس پر گرفت اور پکڑ نہیں ہے، مواخذہ نہیں ہے اس کے اوپر۔ تو شرعی اعتبار سے یہ حکم مستحب ہے، آپ صلی اللہ علیہ وسلم کی ایک سنت ہے، عمل کرنے میں دین اور دنیا دونوں کی جو ہے نا اللہ تبارک و تعالیٰ نے اس کے اندر آدمی کے لیے بھلائی رکھی ہے۔ اس کے بعد حدیث پاک کا ایک جملہ یہ ہے کہ آپ نے فرمایا کہ حتیٰ یلعقھا او یلعقھا، یا تو خود چاٹ لے یا کسی سے چٹوا لے۔ یہ جو حکم ہے علماء نے لکھا ہے کہ یہ ان لوگوں کے لیے ہے، دوسروں سے چٹوانا ظاہر سی بات ہے کہ یہ مناسب نہیں سمجھا جاتا، تو اس کا ایک مطلب تو علماء نے لکھا ہے کہ یہ ان لوگوں کے لیے ہیں جن کے لیے ناگواری نہیں ہوتی، چھوٹے بچے ہیں مثال کے طور پر، آپ نے کھانا کھلا دیا آخر میں انہی کو چٹوا دیا، یا اسی طریقے پر آدمی کی بیوی ہے، ناگواری نہیں ہوتی، آدمی خود جو ہے نا وہ کر لیا، اس کے ہاتھ میں لقمہ کھانا کھلا دیا تو خود ہی یعنی انگلیاں چاٹنے کے لیے آدمی نے دے دی۔ یا بعض دفعہ ایسا بھی ہوتا ہے کہ برکتاً جو شاگرد ہوتے ہیں یا مرید ہوتے ہیں تو اپنے شیوخ کا، اپنے علماء کا، بڑے لوگوں کا، نیک لوگوں کا جو ہے نا اس طرح جو ہے نوالہ لینے میں اور ان کے ہاتھ پر لگے ہوئے کھانے کو جو ہے نا چاٹ لینے میں جو ہے نا عیب نہیں محسوس کرتے۔ تو امام نووی رحمۃ اللہ علیہ نے یہ بات لکھی ہے کہ یہ ان لوگوں کے حق میں ہے کہ جہاں پر یہ چیز گراں نہیں ہو سکتی ہے، جن لوگوں کے لیے یہ چیز گراں نہیں ہوتی، لیکن جن لوگوں کے لیے گراں ہوگی تو وہاں نہیں کرنا چاہیے۔ ایک مطلب علماء نے اس کا یہ بھی لکھا ہے کہ حتیٰ یلعقھا میں خطاب جو ہے نا خود آدمی کا اپنے نفس سے ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ خود چھٹوا لے اپنے منہ سے اس کو، مطلب تو اس صورت میں ظاہر سی بات ہے کہ کوئی اور تکلف کی ضرورت ہی نہیں ہے۔ تو خلاصہ اس سنت کا یہ ہے کہ آدمی جب کھانا کھائے تو برتن کو، اپنے ہاتھ کو اچھے طریقے پر صاف کر لے، اور جو برتن میں لگا ہوا جو تری ہوتی ہے، ہاتھوں میں لگی ہوئی جو تری ہوتی ہے، تو اس کو چاٹ کر آدمی صاف کر لے، یہ آپ صلی اللہ علیہ وسلم کی ایک سنت ہے۔ اس کے بعد دوسرا باب امام بخاری رحمۃ اللہ علیہ نے یہاں پر قائم کیا ہے، باب المندیل۔ مندیل کے معنی آتے ہیں تولیہ، تو تولیہ کا استعمال کرنا، کہ تولیہ یعنی ہمارے پاس جو دستی ہوتی ہے، رومال جو ہوتا ہے، یا جو کپڑا ہوتا ہے جو ہم استعمال کرتے ہیں، یا آج کے زمانے میں تو ٹشوؤں کا رواج عام ہو گیا، تو کھانے کے بعد یہ استعمال کرنا کیسا ہے؟ تو آپ صلی اللہ علیہ وسلم سے، صحابہ کرام سے یہ چیزیں ثابت ہیں کہ آدمی استعمال کر سکتا ہے، اپنے ہاتھ وغیرہ کو اچھے طریقے پر صاف کر لے۔ یہ حکم بھی جو ہے نا برکت والا حکم ہے کہ کھانا کھانے کے بعد آدمی تو چاٹنا ہو تو چاٹ لے، اس کے بعد ہاتھ کو پوچھ لے یا دھو لے آدمی، تاکہ کھانے کے اثرات ہاتھ پر نہ ہوں، اور اس میں بھی بڑی برکت ہوتی ہے۔ علماء نے یہ بات لکھی ہے، آپ صلی اللہ علیہ وسلم نے حدیث میں یہ بات ارشاد فرمائی ہے کہ برکت الطعام الوضوء قبلہ والوضوء بعدہ، کھانے کی برکت یہ ہوتی ہے کہ آدمی کھانا کھانے سے پہلے بھی اپنے ہاتھوں کو دھونے کا اہتمام کرے، کھانا کھانے کے بعد بھی اپنے ہاتھوں کو دھونے کا اہتمام کرے۔ یہاں وضو سے مراد ہاتھ کا دھونا مراد ہے، وضو سے مراد نماز والا وضو مراد نہیں ہے، نماز والا وضو مراد لیں گے تو مطلب یہ نکلیں گا کہ کھانا کھانے سے پہلے وضو کرنا، کھانا کھانے کے بعد وضو کرنا، پھر نماز کے لیے تو نہیں ہے، کھانے کے لیے کیسے ہو سکتا ہے؟ تو مطلب یہ ہے کہ ہاتھوں کو دھونے کا اہتمام کرنا چاہیے، اس میں بھی برکت ہوتی ہے۔ صحابی کہتے ہیں، عن جابر بن عبداللہ رضی اللہ عنہ انہ سألہ عن الوضو، جابر بن عبداللہ رضی اللہ عنہ سے روایت ہے، فرماتے ہیں انہ سألہ عن الوضو مما مست النار، کہ ان سے جو ہے نا کسی نے وضو کے بارے میں پوچھا ان چیزوں کی وجہ سے جو آگ پر پکائی گئی تھیں، تو فقالہ، تو حضرت جابر نے فرمایا کہ لا، یعنی ایسی صورت میں کوئی وضو واجب نہیں ہے، قد کنا فی زمان النبی صلی اللہ علیہ وسلم لا نجد مثل ذلك من الطعام الا قلیلا، کہ ہم نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں اس طرح کرتے تھے، یعنی آگ پر پکی ہوئی چیزیں، گوشت ہیں، سالنے ہیں، کھانے ہیں، یہ سب کھاتے تھے، لا نجد مثل ذلك من الطعام الا قلیلا، اور یہ آگ پر پکا ہوا کھانا جو ہے نا بہت ہی کم ہم کو ملتا تھا، یعنی عام طور پر تو یہ غذائیں اتنی مرغن غذائیں ہمارے پاس تین ٹائم کی جو غذائیں ہیں آگ پر پکی ہوئی، یعنی صبح میں، شام میں، دوپہر میں، پھر ساتھ میں اسنیکس وغیرہ، یہ جو چیزیں ہیں صحابہ کے دور میں تصور نہیں تھا۔ فرماتے ہیں کہ پکی ہوئی چیزیں ہم کو کم ہی ملتی تھیں، حدیث پاک کا یہ جملہ بتا رہا ہے، اور وہ صرف اپنے بارے میں نہیں کہہ رہے ہیں، پورے صحابہ کے بارے میں فرما رہے ہیں، لا ندید مثل ذلك من الطعام الا قلیلا، کہ اس طرح کا کھانا ہم کو کم ملا کرتا تھا، کہ ہم جو ہے نا باضابطہ بیٹھ کر مرغن غذائیں کھا رہے ہیں صبح، دوپہر، شام۔ فرمایا کہ فَإِذَا نَحْنُ وَرِدْنَاهُ لَمْ يَكُنْ لَنَا مَنَادِيلَ، اچھا جب ہم کو ملتا تھا، اور ہمارے پاس جو ہے نا اس وقت تولیہ بھی نہیں ہوتے تھے، ظاہر سی بات ہے کہ ابتدائی جو دور تھا بڑا تنگ دور تھا صحابہ کرام کا، پہننے کے لیے کپڑے نہیں تھے، تو تولیہ کہاں سے لا سکتے تھے وہ لوگ، جسم پر ایک کپڑا ان کے لیے ہوتا تھا، ایک چادر ان کے لیے ہوتی تھی، وہ مشکل دو چادریں ہوتی تھیں، بلکہ ٹوپیاں تک نہیں ہوتی تھیں ان کے پاس۔ جو روایتوں میں ہے نا کہ ہمارے جو بعض دوست، بعض احباب جو ہے نا نماز پڑھنے کے لیے آتے ہیں، تو اگر پہلے سے ٹوپی ہوئی، بعض لوگوں تو میں نے دیکھا ہے کہ پہلے سے ٹوپی اگر پہنے ہوئے تو اتار کے جو ہے نماز میں آ جاتے ہیں، نماز کے ادب کے خلاف ہے وہ، اور ان کی دلیل یہی حدیثیں ہیں جن میں آپ صلی اللہ علیہ وسلم نے فرمایا، یعنی حدیثوں میں ہے نا کہ صحابہ ایک ہی چادر میں نماز پڑھتے تھے، جب ایک چادر میں نماز ہو رہی ہے تو ٹوپی نہیں ہے، اس وجہ سے ٹوپی اتارو. بھائی وہ ابتدائی دور کی بات ہے، وہ تو اس وقت کی بات ہے جب صحابہ کے پاس دو دو چادریں بھی نہیں ہوتی تھیں، اس وقت کی بات ہے. ٹوپی ہونا تو دور کی بات ہے، پہننے کے لیے جس پر کپڑے نہیں ہوا کرتے تھے تو واقعتا ظاہر سی بات ہے کہ اس وقت مجبوری تھی ان کی تو ٹوپی نہیں ہوتی تھی، لیکن بعد میں آپ نے پہنی ہے، پھر آپ نے بھی پہنی، صحابہ اکرام نے بھی پہنی ہے وہ. تو اس وجہ سے حدیث، یعنی ہمارے علماء اکرام اور فقہاء اکرام کی جو نظر ہوتی ہے نا، وہ صرف ایک حدیث پر نہیں ہوتی ہے. ایک خاصہ یہ ہے ہمارے علماء اکرام کا اور محدثین اور مجتہدین کا کہ ساری احادیث پر نظر ہوتی ہے کہ بھائی حدیث یہ بھی ہے، حدیث یہ بھی ہے، حدیث یہ بھی ہے، اس حدیث کا کیا مطلب ہے، اس حدیث کا کیا مطلب ہے، اس حدیث کا کیا مطلب ہے، پھر یہ حدیث کس زمانے کی ہے، یہ ساری چیزیں دیکھا کرتے تھے. تو جن حدیثوں میں ایک ہی چادر میں یا دو چادروں میں نماز پڑھنے کا ذکر ملتا ہے، ٹوپی کے نہ ہونے کا ذکر ملتا ہے، تو وہ ابتدائی دور کی بات ہے جب ان کے لیے، جب صحابہ کرام کے پاس اپنے پہننے کے لیے کپڑے نہیں ہوتے تھے تو ٹوپیاں تو دور کی بات ہیں، کیسے ملیں گی ان کو. لیکن جب بعد میں اللہ تبارک و تعالیٰ نے کشادگی عطا فرمائی ہے تو نبی نے بھی پہنی ہے اور صحابہ کرام نے بھی پہنی ہے. پھر تو اس لیے نماز کے آداب میں سے ہے کہ سر ڈھاک کر آدمی کو نماز پڑھنا چاہیے، ٹوپی پہن کر نماز پڑھنا چاہیے. تو فرماتے ہیں کہ ہمارے پاس تو اس زمانے میں لم یکن لنا منادیل، کہ مندیل یعنی تولیہ وغیرہ نہیں ہوتے تھے ہمارے پاس. تو فرما الا اکفنا و سواعدنا و اقدامنا، تو اس وقت ہم جو ہے ہمارے جو، یعنی جو چیزیں ہم کھاتے تھے تو کھانے کے بعد جو ہے نا ہماری ہتھیلیوں پر، بازوؤں پر، پیروں پر پوچھ لیتے تھے، کپڑے نہیں ہیں تو کیا کریں گے. اچھا پھر اوپر سے ان کی صورت حال یہ ہوتی تھی کہ پانی بھی نہیں ہوتا تھا وہاں، تو کیسی صحابہ اکرام نے زندگی گزاری ہے. پہننے کے لیے جسم پر کپڑے نہیں ہیں، کھانے کے لیے جو ہے نا کھانا موجود نہیں ہے، اور کھانے کے بعد وضو کرنے کے لیے، پینے کے لیے پانی موجود نہیں ہے. کس تنگیوں سے وہ لوگ وہ گزرے ہیں، حیرت ہوتی ہے. اسی وجہ سے اللہ تبارک و تعالیٰ نے قرآن پاک میں بار بار ان کا ذکر فرمایا ہے کہ صحابہ کوئی معمولی چیز نہیں ہے. ہم نہیں سوچ سکتے کہ پانی کے لیے اتنی پریشانی ہوتی تھی کہ باضابطہ کنواں خریدا تھا حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے. حضرت عثمان غنی نے کنواں 35,000 درہم میں، ترمذی میں روایت ہے کہ 35,000 درہم میں یہودی سے کنواں خریدا، خریدنے کے بعد صحابہ اکرام کے لیے وقف کر دیا کہ آپ لوگ پانی استعمال کریں، پانی کے پینے کے لیے پانی نہیں ہے، وضو کے لیے پانی نہیں ہے مدینہ منورہ کے اندر، تو پانی پینے کے لیے نہیں ہے، کھانے کے لیے کھانا نہیں ہے. فرماتے ہیں کہ پکے ہوئے کھانے تو ہم کو بہت ہی کم ملا کرتے تھے، ایسے کھانے ملتے نہیں تھے ہم کو، مرغن کھانے روزانہ، اور پھر اوپر سے جو ہے نا کپڑے بھی ان کے پاس نہیں ہیں. تو فرماتے تھے کہ جو کھانا ہم کھاتے تھے اور ہاتھوں پر ہماری جو تری لگ جاتی تھی، اچھا یہ کھانا ہماری طرح مرغن نہیں ہوتا تھا، ان کا جو گوشت ہے بالکل اس کے اندر آئل بھی بھرا ہوا ہے، مسالے بھی فل ہیں، ایسا نہیں ہوتا تھا. عام طور پر عربوں کا جو کھانا ہوتا ہے نا تو وہ مرچی نمک اس طرح کا ہلکا بربرانے والی جو کیفیت ہوتی ہے اس طرح کا ہوتا ہے، زیادہ مسالے وغیرہ اس کے اندر نہیں ہوتے، تو ہاتھوں پر کوئی آلودگی لگتی بھی نہیں تھی بہت زیادہ. ہمارے ہاتھ بہت زیادہ آلودہ ہو جاتے ہیں، ان کو دھونا پڑتا ہے، پوچھنے سے کام نہیں چلتا. پھر پوچھیں گے اگر آپ تو جو ہے نا ہمارے رات میں کیا ہے، جانور آئیں گے، کیڑے آئیں گے، سو جائیں گے. تو فرمایا کہ لم یکن لنا منادیل، ہمارے پاس اس زمانے میں تولیے بھی نہیں ہوتے تھے، الا اکفنا و سواعدنا و اقدامنا، مگر یہ کہ ہماری ہتیلیاں اور ہمارے بازو اور ہمارے پیر ہوتے تھے تو اسی پر ہم اپنے ہاتھوں کو پوچھ لیتے تھے. ثم نصلی ولا نتوضأ، پھر ہم وضو کرتے تھے، پھر ہم نماز پڑھتے تھے اور وضو نہیں کرتے تھے. اصل میں جو حدیث پاک کا منشا ہے وہ یہ ہے کہ حضرت جابر رضی اللہ تعالی عنہ سے آگ پر پکی ہوئی چیزوں کے کھانے کے بارے میں پوچھا گیا تھا کہ کیا اس سے وضو ٹوٹ جاتا ہے یا نہیں. تو یہ ابتدا اسلام میں حکم تھا کہ آگ پر پکی ہوئی چیزیں کھانے سے، بھنا ہوا گوشت کھانے سے، تلا ہوا گوشت کھانے سے وضو ٹوٹ جاتا تھا. لیکن بعد میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ نہیں ٹوٹے گا. اب اس کی کیا حکمت ہے کیا نہیں وہ الگ بات ہے. وہ تو وہ پوچھا گیا ان سے تو حضرت جابر نے فرمایا کہ نہیں، وہ حکم ہی رہا، وہ ختم ہو گیا. تو اس لیے اب ہم جتنا چاہے کھائیں جتنا چاہے پئیں اس سے وضو پر ہمارے کوئی فرق نہیں پڑے گا، بغیر وضو کے ہم نماز پڑھ سکتے ہیں. انہوں نے فرمایا کہ ہم لوگ بھی اسی طرح کرتے تھے. لیکن اسی ضمن میں حضرت جابر رضی اللہ تعالی عنہ نے تولیے کا ذکر فرمایا کہ تولیے ہمارے پاس اس زمانے میں پوچھنے کے لیے نہیں ہوتے تھے. تو امام بخاری رحمۃ اللہ علیہ فرماتے ہیں یہاں باب قائم کر کے اس کے حوالے سے کیا حکم ہے. تو اگر آدمی کے پاس تولیہ ہو تو استعمال کر لینا چاہیے، تولیہ اگر نہیں ہے تو اپنا ہاتھ وغیرہ اگر پوچھ لے جسم پر، کہیں پوچھ لے اور کام چلا لے تو ٹھیک ہے. لیکن ایک بات یہ ذہن میں رہنی چاہیے کہ یہاں پر یہ جو حکم ہے کہ آدمی پوچھ لے، پوچھ کر جو ہے نا یعنی کام چلا لے، تو یہ اس وقت ہے جبکہ آدمی پوچھنے پر ہاتھ صاف ہو جائے، کوئی چکنائی وغیرہ نہ ہو. اگر چکنائی وغیرہ ہو تو ایسے موقع پر اس کے لیے دھونا ہی بہتر ہے. حضور پاک صلی اللہ علیہ وسلم نے حدیث میں یہ بات ارشاد فرمائی ہے کہ آدمی کے ہاتھوں پر اگر کوئی چکنائی رہ جائے اور جانور آ کر اس کے ہاتھ کو کاٹ لے یا جو بھی اس کے ساتھ کر لے رات میں سوتے میں، تو اپنے آپ پر ہی ملامت کرے. یعنی یہ اس کی بیوقوفی کی وجہ سے یا اس کی بے احتیاطی کی وجہ سے یا اس کی کاہلی کی وجہ سے ہوا ہے، تو ظاہر سی بات ہے کہ اس کی ملامت خود اس کے اوپر بنتی ہے وہ. تو آپ تو اس حدیث پاک سے یہ بات معلوم ہوتی ہے کہ بھئی اصلاً تو صفائی کا اہتمام کرنا چاہیے، لیکن اگر کہیں اگر ایسا ہے کہ کھانا ہلکا پھلکا ہم نے کھا لیا، اس کے بعد ہاتھوں پر پہنچ کر چلے گئے ہم اور اس پر اکتفا کر لیا، تو وہ ٹھیک ہے. اس کے بعد باب ہے باب ما یقول اذا فرغ من طعامه. یہ باب اس بات کے بیان میں ہے کہ آدمی جب کھانا کھانے سے فارغ ہو جائے تو کیا کہے. کھانا کھانے کے آداب میں سے ایک ادب یہ ہے کہ کھانا کھانے کے بعد آدمی دعا پڑھنے کا اہتمام کریں، اللہ تبارک و تعالیٰ کا شکر ادا کرے. کوئی نعمت اللہ کی مل جائے تو یہ نبی پاک صلی اللہ علیہ وسلم کی سنت ہے کہ نعمت کے حصول پر آپ نے اللہ کا شکر اور اللہ تبارک و تعالیٰ کی حمد جو ہے نا ہم کو سکھلائی ہے، اور یہ خود اللہ تبارک و تعالیٰ نے خود قرآن پاک میں ذکر فرمایا ہے. سورہ نصر کے اندر یہی مضمون موجود ہے، اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا فسبح بحمد ربک واستغفر انہ کان توابا. کہ آپ صلی اللہ علیہ وسلم کی آمد ہو گئی، جس مقصد کے لیے آپ آئے تھے وہ مقصد پورا ہو گیا، فریضہ رسالت آپ نے ادا کر دیا، لوگوں تک پیغام پہنچا دیا، اور دنیا سے جانے کا وقت قریب آ گیا، تو اللہ کا حکم آ گیا کہ اللہ کے حمد بیان کیجیے، استغفار کیجیے. تو علماء نے یہاں سے ایک بات یہ نکالی ہے کہ کسی بھی نعمت کی تکمیل پر، کسی بھی انعام کے حصول پر، اس بات کا خاص، یا کسی اللہ تبارک و تعالیٰ کی کسی عمل کی توفیق مل جانے پر، اللہ تبارک و تعالیٰ کی کوئی توفیق مل جائے تو اس موقع پر اس کا اہتمام کرنا چاہیے کہ اس میں جو کوتاہی ہوئی ہے اس کے لیے استغفار کریں، اور جو توفیق ملی ہے اس پر اللہ تبارک و تعالیٰ کا، اللہ کی حمد اور اللہ کا شکر ادا کریں. تو کھانا اللہ تبارک و تعالیٰ نے ہم کو کھلایا، بہت بڑی اللہ تبارک و تعالیٰ کی انعامت ہے، تو اس لیے اس کھانے کے بعد خاص طور پر دعا کا اہتمام کرنا چاہیے. دعا کون سی پڑھیں؟ تو بہت ساری دعائیں ہیں جو ہم پڑھتے ہیں. الحمدللہ ایک دعا تو عام طور پر ہم بچوں کو جو سکھلاتے ہیں وہ یہی ہے، الحمدللہ الذی اطعمنا وسقانا وجعلنا من المسلمین، کہ تمام تعریفیں اس اللہ ہی کے لیے ہیں، شکر اس اللہ ہی کا ہے کہ جس نے ہم کو کھلایا بھی، جس نے ہم کو پلایا بھی، اور ہم کو مسلمان بنایا. اس کے علاوہ یہاں ایک دعا ہے جو امام بخاری رحمۃ اللہ علیہ نے ذکر فرمائی ہے، وہ یہ ہے، الحمدللہ کثیرا طیبا مبارکا فیہ غیر مخفی ولا مودع ولا مستغنی عنہ ربنا. یہ دعا ہے. آگے ایک دعائیں، ایک دو دعائیں تھوڑے سے تبدیلی کے ساتھ خود اور بھی نقل فرمائی ہیں، الحمدللہ الذی کفانا واروانا غیر مکفی ولا مکفور. تو جو دعا آدمی کو یاد ہو پڑھ لینا چاہیے. مختلف دعائیں آپ صلی اللہ علیہ وسلم سے منقول ہیں. تو حضرت ابو امامہ رضی اللہ عنہ اس روایت کے راوی ہوں، فرماتے ہیں ان نبی صلی اللہ علیہ وسلم کان اذا رفع مائدته، کہ آپ صلی اللہ علیہ وسلم جب دسترخوان اٹھا دیا جاتا، قال، تو آپ یہ دعا پڑھتے، الحمدللہ کثیرا طیبا مبارکا فیہ غیر مخفی ولا مودع ولا مستغن عنہ ربنا، کہ تمام تعریفیں اور تمام قسم کے شکر جو ہے نا وہ اللہ ہی کے لیے ہیں، جو بہت زیادہ ہے، یعنی بہت زیادہ شکر اللہ تبارک و تعالیٰ ہی کا ہم ادا کرتے ہیں. جو شکر خالص اور عمدہ وہ اللہ ہی کے لیے ہے کہ جس میں اللہ تبارک و تعالیٰ کی طرف سے برکت بھی ہے، غیر مخفی کہ جو نہ کفایت کیا گیا ہے، ولا مودع اور نہ جس سے رخصت مل سکتی ہے، ولا مستغن عنہ اور نہ جس سے جو ہے نا استغنائیت ہو سکتی ہے، بے نیازی ہو سکتی ہے، ربنا، اے ہمارے رب. یہ دعا بڑی اہم ہے جو ہم کو سکھائی گئی ہے. اس دعا کے اندر کئی باتیں ہیں. ایک بات ذہن میں رکھیں، وہ یہ ہے کہ یہ دعا سکھلائی کیوں گئی. علماء نے ایک بات یہ لکھی ہے اس حدیث کے تحت میں کہ اصل دعا کا مفہوم یہ ہے کہ اللہ کا شکر ہم ادا کر رہے ہیں، اور ایسا شکر ہم ادا کر رہے ہیں کہ جس شکر پر اکتفا نہیں کر سکتے، یعنی آگے مزید ہم کو اللہ کے مزید شکر کی ضرورت ہے، کرتے رہیں گے ہم. ایسا شکر ادا کر رہے ہیں ہم کہ لا مودع، کہ جس شکر سے رخصت اور چھٹکارا نہیں مل سکتا. اللہ کا شکر ظاہر سے، کیونکہ نعمتیں اس کی تسلسل کے ساتھ ہیں، تو اس کے ذکر سے اور اس کے شکر سے جو ہے نا ہم مستغنی ہو جائیں اور اس کو ہم چھوڑ دیں، یا ہمارے لیے وہ یعنی کافی ہو جائے اللہ کا شکر اور اس کے بعد شکر کی ضرورت ہی نہ ہو، ایسا نہیں ہو سکتا. ولا مستغن عنہ، اور نہ اس شکر سے جو ہے نا بے نیازی حاصل کی جا سکتی ہے. ظاہر سی بات ہے کہ اللہ کے شکر سے، اللہ کے ذکر سے کون بے نیاز ہو سکتا ہے. تو ایک مطلب تو یہ ہے کہ ان یعنی یہ جو صفتیں ہیں، یہ صفتیں اللہ تبارک و تعالیٰ کی طرف راجع ہو جائیں. تو اس صورت میں مطلب یہ ہوا کہ اللہ کا شکر ہم ایسا ادا کر رہے ہیں، اور اللہ کا شکر ہم ایسا ادا کرتے ہیں کہ جس شکر سے ہم کو چھٹکارا نہیں ہے، اور جو شکر ہمارے لیے کافی نہیں ہے، اور جو شکر جو ہے نا جس شکر سے ہم بے نیاز نہیں ہو سکتے. ظاہر سی بات ہے کہ نعمتوں کا تسلسل، نعمتوں کی کثرت، چاہے ایک ہی نعمت کیوں نہ ہو، بہت زیادہ ہوتی ہے وہ اللہ تبارک و تعالیٰ کی طرف سے. تو اس لیے کبھی بھی آدمی اللہ کے شکر سے بے نیاز نہیں ہو سکتا. تو آپ صلی اللہ علیہ وسلم نے یہ تعلیم دی ہے کہ اللہ کا شکر کریں، تو ایسا شکر کریں. لیکن ایک مطلب تو یہ ہے. دوسرا مطلب حدیث پاک کا یہ ہے کہ یہ جو صفتیں ہیں، یہ صفتیں کھانے کی طرف راجع کی جائیں، اور یہ جو الفاظ کا تعلق ہے وہ کھانے کی طرف اس کی نسبت کر دی جائے. تو اس صورت میں مطلب یہ ہوگا کہ تمام تعریفیں ہم اللہ تبارک و تعالیٰ کی کرتے ہیں، اور تمام شکر ہم اللہ تبارک و تعالیٰ کے بجا لاتے ہیں اس کھانے پر، جس جو کھانا ہمارے لیے ایسا کھانا ہے کہ جس کھانے پر اکتفا نہیں کیا جا سکتا، اب اس کے لیے ہم کافی نہیں سمجھا جا سکتا اس کو. वला मुवद्दईन और जिस खाने से हमारे लिए छुटकारा नहीं हो सकता, वला मुस्तग़ना अन्हु और जिस खाने से हम बेनियाज नहीं हो सकते। इस एतबार से देखें तो मतलब क्या निकलेगा हदीस पाक का, मतलब ये निकलेगा कि भाई जो खाना हम खा रहे हैं तो उस पर शुक्र बजा लाना है, इस माना कर कि ये खाना ऐसा खाना है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जो दुआ सिखलाई है वो इस अंदाज में सिखलाई है कि भाई अल्लाह हम इस खाने पर आपका शुक्र अदा कर रहे हैं, और ये खाना हमारे लिए ऐसा नहीं है कि भाई अब ये खाना हो गया तो अब काफ़ी हो गया, अब उसके बाद दोबारा ज़रूरत ही ना हो, नहीं दोबारा हमको ज़रूरत है, गैर मखफियन आज के लिए काफ़ी हो गया अब उसके बाद ज़रूरत हो, फरमाया कि नहीं आगे भी ये सिलसिला आपका चलता रहे नेमत का और खाने का हमारे लिए, वला मुवद्दईन और खाने से छुटकारा हो जाए कि अब दोबारा खाने की ज़रूरत ही ना हो, तो फरमाया कि नहीं आगे भी हमको खाने की ज़रूरत पड़ती रहेगी। फिर फरमाया कि वला मुस्तग़ना अन्हु, खाना ऐसा नहीं है कि जिससे हम बेनियाज हो गए एक मरतबा खाने के बाद, तो फरमाया कि नहीं खाने से बेनियाज नहीं हो सकते, तो फरमाया कि अल्लाह हम ये जो खाना अब उठा रहे हैं ये जो दस्तरखान उठाया जा रहा है तो ये इस वजह से नहीं उठाया, इसकी हिकमत ये है कि आम तौर पर जब आदमी खाना खाता है तो खाना खाने के बाद में जब पेट भर जाता है उसका, तो पेट भरने के बाद में एक किस्म की बेनियाजी पैदा हो जाती है, खाना खाने के बाद आदमी की तवज्जो कम हो जाती है, बल्कि बाद दफ़ा बेजारी भी हो जाती है, घिन भी आती है, कहते हैं कि भाई उठा लो बस काफ़ी है नहीं चाहिए हमको, तो इसमें बेजारी का इजहार हो सकता है, खाने से खाने की तरफ इल्तफात नहीं, अल्लाह की नेमत अल्लाह तबारक व तआला की नेमत की तरफ इल्तफात नहीं होता, बेजारी हो सकती है। तो जब दस्तरखान उठाया जाता है तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दुआ के जरिए ये तसव्वुर, यानी दुआ के जरिए आपने फरमाया कि ये इंसान का जहन होना चाहिए कि खाना हम बेजारी की वजह से नहीं उठा रहे हैं, क्योंकि नेमत है उससे तो बेजारी नहीं हो सकती, ये इस वजह से हम खाना उठा रहे हैं कि अभी हमारी ज़रूरत पूरी हो गई है, लेकिन इस खाने की हमको ज़रूरत है, इस खाने की हमको आगे ज़रूरत पड़ेगी, इस खाने से हमको छुटकारा नहीं मिल सकता, इस खाने से हमको बेनियाजी नहीं हो सकती, क्योंकि अल्लाह तबारक व तआला की नेमत है, और इसकी अगर हम बेनियाजी ज़ाहिर करेंगे, इस्तग़नाइयत अगर हम ज़ाहिर करेंगे और ये कहेंगे कि हमको ज़रूरत ही नहीं होंगे तो कैसे जियेंगे फिर आप आगे, और अल्लाह की नेमत की नाकदरी हो जाएगी, खा रहे हैं और पेट भरते ही जो है ना हमने उसको लात मार दी। तो फरमाया कि एक बड़ी अजीब तालीम है आप सल्लल्लाहु अलैहि वसल्लम की कि भाई यहाँ जो खाना उठाया जा रहा है तो वो बेनियाजी की वजह से, इस्तग़नाइयत की वजह से, बेजारगी की वजह से खाना नहीं उठाया जा रहा, दस्तरखान इस वजह से नहीं उठाया जा रहा, तो उसी वक्त आप सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि भाई उठाने में और पेट भरने की वजह से एक तसव्वुर पैदा हो सकता है, तो अल्लाह से उसी वक्त मांग लो कि अल्लाह ये खाना तो हम उठा रहे हैं लेकिन आगे भी हमारे लिए इसकी ज़रूरत है, आगे हमको इसका छुटारा नहीं, आगे भी आप देते रहें, आगे भी आप हमको देते रहें, हम इससे बेनियाज नहीं हो सकते, आपकी बहुत बड़ी नियामत है ये। तो एक अजीब पहलू है, उलमा ने लिखा है कि इस दुआ की हिकमत ये है, वैसे भी एक लंबा सिलसिला है नेमतों का अल्लाह तबारक व ताला की, जो इंसान के पेट में खाना जाता है, अवलन तो किसी खाने का मिल जाना यह बहुत बड़ी नेमत है, खाना मिले आदमी को, अगर नहीं मिलता है तो जाहिर सी बात है कि जिन लोगों से नहीं मिलता है उनसे आप पूछें क्या अहवाल चल रहे हैं उनके, दुनिया के अंदर जिन लोगों के पास खाना नहीं है प्यास से भी मर रहे हैं, भूख से भी मर रहे हैं, कई कई दिन से भूखे हैं, कई कई दिन से प्यासे हैं, खाने पीने के लिए कुछ उनके पास नहीं है, खाना मिल रहा है यह बहुत बड़ी नेमत है, खाना मिलने के बाद खाना आदमी खाए, खाने की रगबत हो, ये भी बहुत बड़ी नेमत है, बहुत से लोग हैं दुनिया के अंदर खाना मिल भी जाता है, खाना मिलने के बाद सामने होने के बावजूद खाना नहीं खा सकते, ये भी बहुत बड़ी नेमत है कि इंसान खाने की तरफ रागिब हो जाए, अच्छा रगबत नहीं होती खाने की, बाद दफ़ा खाने की रगबत होती है लेकिन तबीयत की मजबूरी होती है कि खाना नहीं खा सकता, कि वो खाना इंसान के लिए नुकसानदेह है, कई बीमारियाँ हो सकती हैं, ये खाएगा तो ऐसा हो जाएगा, वो खाएगा तो ऐसा हो जाएगा, जो लोग मरीज़ होते हैं डायलिसिस के जो मरीज़ होते हैं बाज़ाब्ता जो है ना उनके लिए पानी पीने की एक हद मुकर्रर होती है रोज़ाना, 1 लीटर पानी आप पी सकते हैं उससे ज़्यादा नहीं, लिक्विड 1 लीटर ले सकते हैं उससे ज़्यादा नहीं, अगर लेंगे तो बड़े मसाइल हो जाएंगे, सामने होते हुए खाना नहीं पी खा सकते, सामने होते हुए पानी नहीं पी सकते, तो अब ये जो मरहले हैं इंसान अल्लाह तबारक व ताला उन मरहलों से गुजार कर आदमी के लिए खाना हमवार कर दिया, फिर इंसान की रगबत भी उसके लिए रख दी है, फिर खाने में इंसान के लिए नुकसान यानी नुकसानदा पहलू भी सामने नहीं है, ये बहुत बड़ी नेमतें होती हैं जो खाने से पहले ही अल्लाह तबारक व ताला की तरफ से हमको अता कर दी गई होती हैं, ये गौर करने की एक बात है हमारे लिए, एक सिलसिला खाने से पहले अल्लाह की नेमतों का होता है कि इंसान की रगबत खाने के लिए हो, खाना मौजूद हो और इंसान खाना खा सकता हो, उसको भूख भी लग रही हो और फिर जो है ना उसके लिए सेहत के लिए नुकसानदेह भी ना हो, ये बहुत बड़ी और बहुत ज़्यादा नेमतें हैं अल्लाह तबारक व ताला की तरफ से इंसान के लिए। अब फिर जब खाना आता है इंसान के लिए, अब वो खाना अपने मुँह में डालता है, चबाता है, तो खाना चबना भी है, खाना चबने के बाद नीचे उतरना भी है, एक एक मरहले में इंसान के लिए अल्लाह तबारक व ताला की तरफ से नेमतों का एक तसलसल है। मुँह में आदमी खाना खा लिया, एक खाने की नाली होती है और एक पानी की नाली होती है, एक सांस की नाली होती है, अगर दाना खाने की नाली के बजाय सांस की नाली में चला गया मौत हो जाएगी इंसान की वहीं पर, खाना जो है ना अगर खाने की नाली के बजाय किसी और नाली में चला गया तो मौत, आदमी ऊपर नीचे हो जाता है सेकंडों में, आदमी ऊपर नीचे हो जाता है, एक अजीब अल्लाह तबारक व ताला का कुदरती निज़ाम है कि जब खाने की नाली के लिए आदमी निकल रहा होता है तो ऑटोमेटिक तौर पर इंसान की सांस की जो नाली है वो बंद हो जाती है। अगर सांस की नाली भी खुली हो जाए, दाना वहाँ पर चला जाए तो सांस रुक जाए फिर इंसान की। तो ये खाने के मरहले से अल्लाह तबारक व ताला इंसान को गुजारते हैं, फिर वो खाना पेट में जाता है, पेट में जाने के बाद उस खाने से इंसान को गजाइत मिले, पेट में जाने के बाद इंसान को तकवीत मिली इस खाने से, पेट में जाने के बाद इंसान के लिए तकलीफ़ ना हो, उसमें पेट में दर्द ना हो, फूड पॉइजन ना हो, ये ना हो, वो ना हो, एक लंबा मरहला होता है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जब आदमी खाना खा लेता है तो आपने फरमाया कि भाई पेट भर गया तुम्हारा, अल्लाह का शुक्र अदा करो, ये लाजिम है तुम्हारे लिए। और फिर ये खाना ऐसा है कि जिसमें तुम्हारे लिए बरकत हो गई कि खाने में यानी किसी किस्म की तकलीफ तुम्हारे लिए नहीं हुई, तो बहुत ज़्यादा शुक्र करने की ज़रूरत है। तो इसलिए फरमाया गया तैयबन कसीर कसीरा अल्हम्दुलिल्लाह कसीरा, कि बहुत ज़्यादा हम अल्लाह का शुक्र अदा करते हैं, क्योंकि इस एक निवाले के हमारे पेट में जाने में अल्लाह तबारक व ताला की तरफ से बेशुमार नियामतें जो है ना हमारे ऊपर नाजिल हो रही हैं, वो बेशुमार रहमतें अल्लाह तबारक व ताला की हम पर मुतवज्जो हो रही हैं। अब जाहिर सी बात है इन मराहिल से गुजार कर खाना खाया जा रहा है तो खाना यानी वो खाना हमारे लिए बरकत है। अब फिर इन मराहिल से गुजार कर आदमी खाना खा रहा है तो आगे ये दुआएं हमारे लिए हमारी दुआ का लाजमी हिस्सा भी होना चाहिए कि भाई गैर मकफी वला मुवद्दईन वला मुसग्निन रब्बना, कि खाना इस तरतीब के साथ अगर हमारे पेट में जा रहा है तो अल्लाह ये खाना ऐसा है कि हम इसी पर अब इक्तफा करके बैठ जाएँ, ऐसा नहीं होगा, आगे भी यह सिलसिला हमारे लिए जारी रखिए, इसी पर इक्तफा अब हम इससे बेनियाज हो जाएँ, नहीं, हमारे लिए यह सिलसिला आगे भी जारी रखिए। तो ये दुआ आप सल्लल्लाहु अलैहि वसल्लम ने जो सिखाई है हमारे लिए इंतहाई अहमियत की हामिल है। बहुत बड़ा इसका यानी इसके पीछे अल्लाह पाक का निज़ाम भी कार फरमा है, बहुत अल्लाह तबारक व ताला की नियमतें भी हमारे लिए कार फरमा है, अल्लाह पाक की रहमतें भी हमारे लिए जो है ना मुतवज्जे होती हैं, और इस दुआ के ज़रिए उन सब का इस्तेहज़ार होता है फिर। तो ये आप सल्लल्लाहु अलैहि वसल्लम ने एक अहम दुआ हमको सिखलाई, हक ताला शानु हम सबको अमल की तौफीक नसीब फरमाए, सुन्नतों का अहतमाम करने की तौफीक नसीब फरमाए। खाने की एक छोटी सी सुन्नत है दुआ पढ़ना, लेकिन उसके पीछे आप सल्लल्लाहु अलैहि वसल्लम ने किन किन पहलुओं को मुतवज्जो किन किन पहलुओं की तरफ हमारी तवज्जो आप सल्लम ने फेरी है आप अंदाज़ा करें उनसे, और हमारी तवज्जो को मबजूल फरमाया है किन किन नियमतों की तरफ, किस निज़ाम की तरफ, अल्लाह तबारक व ताला की किन रहमतों की तरफ। तो है तो एक सुन्नत लेकिन एक निज़ाम की तरफ इशारा कर रही है पूरी सुन्नत मुबारक। अल्लाह ताला शानहु हम सबको अमल की तौफीक नसीब फरमाए। दुरूद शरीफ का पढ़ लें इंशाल्लाह, उसके बाद दुआ होगी। الحمد لله رب العالمين اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى اللهم إنا نسألك علما نافعا وعملا صالحا ورزقا حلالا طيبا وشفاء من كل داء اللهم اشف مرضانا يا رب العالمين اللهم اقض حاجاتنا يا رب العالمين ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم وصلي وسلم وبارك على سيدنا المرسلين وعلى آله وأصحابه أجمعين والحمد لله رب العالمين